نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. اللہ تعالیٰ کی توفیق سے ہم شفاعت کے بیان میں آج مزید چیزوں کو سیکھیں گے اور یہ وہ چیزیں ہیں کہ جن کو سمجھنا ہم سب کے لیے اس لیے بھی ضروری ہے. پہلی بات تو پچھلے سیشن کے شروع میں میں نے آپ کو بتائی تھی کہ کلمے کا حصہ ہے اشہد اللہ الہ الا اللہ واشہد ان محمد رسول اللہ. تو نبی صلی اللہ علیہ وسلم سے تعلق کی بنیادوں میں آج بہت سارے لوگوں نے شفاعت کو ایک سیڑھی بنا رکھا ہے بے عملی کے لیے. لکھ لیں یہ جملہ. آج کے دور کے مسلمانوں نے نبی صلی اللہ علیہ وسلم کی شفاعت کو ایک سہارا بنا کر اس بات کے لیے تیار کر لیا کیا کہ چلو جی کوئی بات نہیں, سفارش تو ہو ہی جانی ہے. بہت سارے لوگ جو ہمارے ارد گرد رہتے ہیں, اور ہمارے ارد گرد سے میں نان مسلمز کو لوں گی, جب ہم ویسٹ میں رہتے ہیں, پوری کرسچینٹی کی بگاڑ کی آج سب سے بڑی وجہ یہ ہے. آپ جس کو راہ چلتے روک کر پوچھ لیں, کہتے ہیں جیزس ہماری پارڈن میں, ہمارے گناہ کے کفارے میں سولی پہ چڑھ گئے, چڑھا دیے گئے, تو پھر ہمیں کیا ضرورت ہے. آپ دیکھیے وہ اتنا پیار کرتے ہیں. ایک دفعہ ایک نان مسلم سے بات کا موقع ملا, اور الحمدللہ موقع کب ملتا ہے, جب جہاز میں ہوتے ہیں, بیسٹ ٹائم ہے دعویٰ کا. ساتھ والی سیٹ پہ مرد ہو تو میں خوش ہوتی ہوں کیونکہ میرے ہسبینڈ کو بولنا پڑے گا, اور اگر تھرڈ پیسنجر جو وہ لیڈی ہو تو وہ خوش ہو جاتے ہیں کہ بیچ میں میں آ جاؤں گی. جب بھی میں نے کسی سے بات کی تو وہ کہتے ہو آئی لو جیزیز. تو اسی میں سے ایک دفعہ ایک عورت سے بات ہو رہی تھی تو اس نے کہا کہ لک آور پروفٹ لوز اس مور دین یور پروفٹ, کہ ہمارا نبی یعنی عیسیٰ, حالانکہ جیزیز از اور پروفٹ ٹو, ان کو اس بات سے بھی بڑی حیرت ہوتی ہے. خیر یہ تو ایک اب دعویٰ کا ٹاپک چل پڑے گا, لیکن قصہ مختصر, اس نے جو بات کہی جو ہمارے موضوع سے متعلق ہے, وہ کہنے لگی کہ دیکھو اللہ نے اپنا اکلوتا بیٹا ہمارے لیے قربان کر دیا, کہ کرسچنس کے لیے, اشارہ حضرت عیسیٰ کی طرف, جبکہ تم مسلمانوں سے اللہ تمہارے بیٹے مانگتا ہے کہ جا کے جنگ میں قتل کرو. سمجھ آئی؟ یعنی یہ کیسی عجیب سی سوچ ہے کہ سمجھ آتی ہے تو ہوش آ جاتی ہے کہ یہ کہہ کیا رہے ہیں لوگ. اگر آپ کے پاس کوئی نالج نہ ہو یا آپ اس کا کوئی جواب نہ دے سکیں تو آپ دیکھیں کہ اس سے کہاں بات بگڑ جائے. تو یاد رکھیے کہ سفارش کے عقیدے نے لوگوں کو بگاڑ دیا. آج دنیا میں دیکھیں اس کی مثال ہے کہ اگر آپ کو پتا ہو کہ اس شہر کا ایم پی اے میرے باپ کا دوست ہے, تو وہ بچہ کیوں پھر صحیح رولز مانے اور وہ جہاں مرضی جائے جھن جناتا گڑبڑ کرتا ہوا, کیونکہ اس کو پتا ہے کہ اٹس فائن, میرے ابا جی نے آنا ہے اور مجھے چھڑا لینا ہے. تو ایک چھوٹے سے ملک کا نظام نہیں چلتا, باقی چیزیں کہاں چلیں گی. تو آج ہم چند آیتیں پڑھیں گے جہاں سے ہم نے اپنی بات چھوڑی تھی, وہ تھی وسیلے کا ٹاپک, اور مجھے امید ہے کہ بہت سارے لوگ اس ٹاپک کے لیے منتظر بھی ہوں گے. تو بغیر ہم کسی تمہید کے اس کو شروع کرتے ہیں, اور وہ کیا ہے کہ وسیلے کے بارے میں قرآن پاک کیا بتاتا ہے کہ کس کس چیز کو ہم وسیلہ بنا سکتے ہیں. سب سے پہلی آیت جو ادھر ہمارے سامنے ہے, سورۃ بقرہ 82, والذین آمنوا وعملوا الصالحات اولئک اصحاب الجنۃ هم فیها خالدون. جو لوگ ایمان لائے اور نیک عمل کیے وہ لوگ جنت میں جائیں گے جہاں وہ ہمیشہ رہیں گے. اب آپ نے صرف کرنا کیا ہے کہ اس آیت میں سے عامل الصالحات کو ہائی لائٹ کریں اور اوپر ون لکھ دیں یا اے لکھ دیں, جس سے آپ کو پتہ چل جائے یہ پہلا مقام ہے جو ہم ڈسکس کریں. دوسرا مقام دیکھیے گا سورۃ ہود آیت 23, ان الذين امنوا وعملوا الصالحات واخبتوا الى ربهم اولئك اصحاب الجنه هم فيها خالدون. بے شک جو لوگ ایمان لائے اور نیک عمل کیے اپنے رب کے سامنے عاجزی اختیار کی وہ لوگ جنتی ہیں اور اس میں ہمیشہ رہیں گے. یہاں اگر آپ دیکھیں تو دوبارہ عامل الصالحات کو ہائی لائٹ کر لیجئے اور احبت اس کے ساتھ خود بخود ہی آ رہا ہے. تیسرا مقام دیکھیے گا سورۃ الکہف آیت 107, ان الذین آمنوا وعملوا الصالحات کانت لہم جنات الفردوس نزلا. بے شک وہ لوگ جو ایمان لائے اور نیک عمل کیے ان کے لیے جنت الفردوس کی مہمانی ہوگی. اس میں بھی آپ عمل الصالحات کو ہائی لائٹ کریں گے. پھر دیکھیں سورۃ حج آیت 50، فالذین آمنوا وعملوا الصالحات لهم مغفرۃ ورزق کریم، بس جو لوگ ایمان لائے اور نیک عمل کیے ان کے لیے مغفرت ہے اور عزت والا رزق۔ پھر ففتھ پوائنٹ ہے سورۃ لقمان آیت نمبر 8، ان الذین آمنوا وعملوا الصالحات لهم جنات النعیم، بے شک وہ لوگ جو ایمان لائے اور نیک عمل کیے ان کے لیے نعمتوں بھری جنت ہے۔ اس میں بھی عمل الصالحات کو ہائی لائٹ کر لیں، صرف آپ کو یہاں 5 ریفرنسز دیے گئے، یقین کریں اگر آپ مجھ سے وہ سرچ سمجھ لیں بعد میں تو آپ جا کے خود دیکھیے گا سینکڑوں آیتیں قرآن کی یہ بات بتاتی ہیں کہ جنت میں داخلہ یعنی دخول جنت دو چیزوں پہ ہیں، آمنو وعملو الصالحات۔ دو شرطیں، یعنی آپ کہیں کہ ایک ٹیبل ہے اس کی دو ٹانگیں ہیں، جس پر وہ ٹیبل سٹیبل ہے سیدھا رہ سکتا ہے، ایک ٹانگ کا نام ہے آمنو۔ ایمان کے بغیر کوئی عمل قبول نہیں، اور ایمان اللہ کے ساتھ، الاخلاص، خالص ہونا، للہیت، صرف اللہ کے لیے کرنا ہے، میرے اللہ نے یہ کام مجھے کہا ہے کرنے کو، کسی دوسرے کے لیے نہیں، تعریف نہیں، شہرت نہیں، بیچ میں کوئی ایسی چیز نہ آئے۔ اور اس کے بعد دوسرا وعمل الصالحات، اور عمل صالح بنتا ہی نہیں ہے جب تک، یہ جملہ لکھ لیں، عمل صالح کا مطلب ہے اسوہ حسنہ پہ عمل کرنا، اور وہ کس کا ہے؟ لقد کان لکم فی رسول اللہ اسوہ حسنہ، بے شک تمہارے لیے رسول کی صورت میں بہترین اسوہ حسنہ ہے۔ تو ایک طرف اللہ کے لیے اور طریقہ رسول اللہ صلی اللہ علیہ وسلم کا، تو ایمان اور اعمال صالحہ ہی وہ وسیلہ ہے جسے اللہ نے تلاش کرنے کا حکم دیا۔ وسیلے کے اس مفہوم کی مزید مثال ایک دو واقعہ سے، یہاں چھوٹی سی بات سمجھ لیں، عمل صالح کو ہم اگر ایک کموڈیٹی بنا لیں، جیسے آپ دیکھیے پاکستان میں آپ آتے ہیں تو سب سے پہلے آپ کو یہ فکر لگتی ہے کہ آپ کے پرس میں پاکستانی روپیز ہیں کہ نہیں، رائٹ؟ آپ کے ڈالرز ہیں، آپ کے پاؤنڈز ہیں، کچھ بھی، لیکن سبزی والے نے آپ سے یا فروٹ والے نے یا باہر ٹھیلے لگائے نے آپ سے وہ نہیں لینے، ایسے ہی ہے نا، شاید لے بھی لیں اگر اس کو حساب آتا ہو، لیکن ہر ملک میں اس کی کرنسی چلتی ہے، چینج کر کے دیں لیکن لیتے تو وہی ہیں نا، حساب اصل کرائیٹیرین تو ہے۔ آخرت کی کرنسی عمل صالح، جو شرط ہو سٹیمپ کس کی؟ آمنو کی۔ ایمان سب سے بڑا وسیلہ ہے جنت میں جانے کا۔ اس پہ مجھے وہ ایک لیکچر یاد آ رہا ہے جو میں نے ہیوسٹن میں تو شاید 20ویں بار دیا، ایمان کے بعد کیا ملتا ہے، تو اس میں پہلا فروٹ جو ہم بتاتے تھے وہ یہی تھا کہ ایمان، ایمان سے جنت ملتی ہے۔ یعنی اللہ کے نبی نے فرمایا کہ جس آنکھوں نے دیکھ لیا یا جن کانوں نے سن لیا کہ میں محمد صلی اللہ علیہ وسلم دنیا میں آ گیا، مبعوث ہو گیا، اپوائنٹ ہو گیا، لیکن اس کے بعد اگر وہ مجھ پر ایمان نہیں لایا تو اس کا ٹھکانہ جہنم ہے۔ آپ کی آمد سے پہلے کا قانون اور تھا، تو اللہ کے نبی پر ایمان لانا بہت شرط ہے۔ اس کے بعد عمل صالح کی ایک لسٹ ہے، اس پہ میں نے ریسنٹلی پچھلے سال میں جو یہ جو گزرا اس کے مڈ میں، ایک رمضان میں، بلکہ ہم نے رمضان کے بعد ایک چھوٹا 3 دن کا کورس کیا تھا، آڈ نائٹس تھی رمضان کی، سر اعمال چھوٹے اجر بڑا، کہیں نہ کہیں اس کی ریکارڈنگ ہوگی، آپ جا کے سر وہ سارے وسیلے جمع ہو جاتے ہیں، اور اس پہ ایک لیکچر بھی ہے انشاءاللہ کسی جگہ، اگر آپ لوگ حکم ہوں گے تو آپ اس کو بھی سن سکتے ہیں، کہ عمل صالح میں بندے کا وسیلہ سب سے بڑی چیز میرا عمل ہے، میں نے اللہ کا قرب پانے کے لیے کیا۔ آپ نے اس میں وہ حدیث سنی ہوگی، 3 لوگ غار میں پھنس گئے تھے اور صحابی کہتے ہیں یہ بات میں نے اللہ کے نبی سے 60 بار سنی، کفل کا واقعہ اور یہ اس شخص کی بات، اور تیسری ایک حدیث ہے جو شخص توبہ کر رہا تھا اور پھر اس کو کسی نے کہا۔ یہ 3 حدیثیں اللہ کے نبی اتنی کثرت سے بیان کرتے تھے کہ کئی صحابی گواہیاں دیتے ہیں، ہم نے اتنی بار سنی، ہم نے اتنی بار سنی۔ اسی سے میں نے بھی یہ چیز سیکھی ہے کہ جو چیز اچھی ہو وہ بار بار بیان کرنی چاہیے، ایک درس میں کیا، ایک دفعہ ایک پارے میں کیا تو چوتھے میں پھر کر دیں، چھٹے میں پھر کر دیں، کوئی فرق نہیں پڑتا، کیونکہ فذکر ان ذکر تنفع المؤمنین، کہ ریمائنڈرز اچھے ہوتے ہیں۔ تو وہ حدیث میں ان لوگوں نے کیا کیا تھا، اپنے نیک عمل یاد کیے تھے کہ اللہ میں نے یہ عمل تیرے لیے کیا، اپنے ماں باپ کے لیے دودھ کا پیالہ لے کے کھڑا ہو گیا، اور میں نے ایک عورت کو چھوڑ دیا جبکہ میں اس پہ قابو پا رہا تھا، اور میری بکریاں تھیں اور ایک شخص بغیر پیسے لیے چلا گیا تو میں نے اس کے پیسوں سے ایک بکری لی اور اس کو پالا، اور جب وہ آیا تو پورا ریوڑ دیا۔ باتیں تو بہت بڑی ہیں، اے اللہ اگر تجھے ہمارا یہ عمل پسند ہے تو پھر ہمارے لیے آسانی کر دے۔ تو سب سے بڑا وسیلہ آپ کا میرا عمل ہے، میرا عمل میرے لیے، آپ کا عمل اپنے کے لیے۔ اب اگر صرف وسیلے پہ ہم بات کرتے تو یہاں میں آپ سے 10 چیزیں آپ شیئر کر سکتی تھی، लेकिन याद रखिए, अपने अमलों को छोड़कर दूसरे के अमल पर ट्रस्ट करना बिल्कुल ऐसे ही है, खाना कोई खाए और पेट आपका भरे, इज इट पॉसिबल? मोटे कपड़े कोई पहने और सर्दी से आप बच जाए, टैक्स कोई और पे करे और गवर्नमेंट आपको कहे ठीक है आपके क्लियरेंस है, ये दुनिया में भी नहीं होता। तो ये एक शैतान का लोगों को अमल साले से रोकने का हथकंडा है कि कोई बात नहीं करते रहो, जो भी करोगे अल्लाह तुम्हें बचा लेगा। ठीक है, फिर इसमें चंद रिवायतें इन्होंने नोट की हैं कि जिससे ये बात साबित होती है। मसलन एक आदमी अल्लाह के नबी के पास आया, कहने लगा मुझे ऐसा काम बताएं कि जो मैं करूँ तो मैं जन्नत में दाखिल हो जाऊँ। फरमाया अल्लाह की इबादत कर, इसके साथ किसी को शरीक ना ठहरा, फ़र्ज़ नमाज कायम कर, ज़कात अदा कर, रमज़ान के रोज़े रख। इस आदमी ने कहा कसम है इस ज़ात की जिसके हाथ में मेरी जान है, मैं ये सब काम करूँगा, यानी इससे ज़्यादा कुछ नहीं करूँगा, मुराद तक लीस मिनिमम पर रहूँगा, इससे ऊपर नहीं जाऊँगा और छोड़ूंगा भी नहीं। फिर जब वो पलट गया तो आपने फरमाया जो किसी जन्नती को देखकर खुश होना चाहे इसे देख ले। ये बुखारी की रिवायत है। फिर दूसरी रिवायत, अल्लाह के नबी के पास एक शख्स आया, आपकी ऊँटनी की नुकेल पकड़ ली, कहने लगा अल्लाह के नबी मुझे वो बात बताएं जो मुझे जन्नत के करीब कर दे और जहन्नम से दूर कर दे। आपने फरमाया अल्लाह की इबादत कर, किसी को इसके साथ शरीक ना ठहरा, नमाज कायम कर, ज़कात दे और सिला रहमी कर। मुस्लिम की रिवायत है। ठीक है, अल्लाह के नबी ये कह सकते थे ना किसी का वसीला पकड़ ले। एक बंदा आता है जी अल्लाह के नबी वो बात बताएं जो जन्नत के करीब और जहन्नम से दूर कर दे, आप कहते कि तू क्या कर, तू मेरे पे तवक्कुल कर ले। आपने अमल सवाले की एक लिस्ट दे दी। कुरान और सुन्नत किसी शॉर्टकट को नहीं मानता। फिर लिख लें एक और जुमला शिफात के लिए, ये सारे जुमले एंड पे इकट्ठे भी करके हम जम दे सकते हैं, और वो कह के शिफात क्या है, शॉर्टकट ढूंढना। ये आप लोग अलग लिखें, ये आपको बुक में नहीं मिलेंगी चीज़ें, और यही चीज़ें लिख के आप अपने लिए बाकी चीज़ों को आसान करेंगे। देखिए कभी कभी शॉर्टकट बड़े महंगे पड़ते हैं। आप यहाँ से निकल रहे हैं आगे रश है, आप कहते नहीं मैं अंदर से जाता हूँ शॉर्टकट लेता हूँ, शॉर्टकट पे फंस गए। बहुत सारे लोग आराफ पे फंसे होंगे जो जन्नत के बिल्कुल पास है, जन्नत और जहन्नुम के बीच के अंदर, जिसको कहेंगे पोस्टपोन रिजल्ट होंगे उनके, कौन के जो किसी ना किसी शॉर्टकट में फंसे हुए थे। और शॉर्टकट के लिए जम लेना है तो वो भी लेना है। जन्नत में जाने का शॉर्टकट बहुत डेंजरस है क्योंकि वो जहन्नुम के ऊपर से गुजरता है। बहुत सारे लोग आज हम मुसलमानों में, कभी आप एक्टिविटी देखें इस क्लासरूम से ज़रा बाहर तो देखें रात को क्या होना है और शाम को क्या हुआ था और कल क्या होना है, आप ज़रा दुनिया में चार छः जगहों पे घूम फिर के देखें, बाज़ार चले जाएं, मैं नहीं कहती जाएं लेकिन चले गए, अगर शादी में चले जाएं या बाहर पब्लिक प्लेसेस पे जाएं, आपको ये मेरी बात समझ आ जाएगी कि किस तरीके से लोग आज शॉर्टकट ढूंढ रहे हैं। किस नाम पे, हम मुसलमान हैं, हम बेपर्दगी करेंगे कोई बात नहीं बच जाएंगे क्योंकि मुसलमान हैं, और हम मुसलमान हैं नमाज ना पढ़ें तो बच जाएंगे। याद रखिएगा कि अगर यही तारीफ सहाबा को समझ आती तो फिर वो कभी भी अल्लाह के नबी के साथ इतनी कुर्बानियाँ ना देते। जहन्नुम के ऊपर से गुजरेगा शॉर्टकट कैसे, उसकी खुलासा बाद में कभी हो जाएगी बात, लेकिन ये है कि जब कलमा गो मुसलमान, ये बड़ी ख़तरनाक बात है जो बताने लगी हूँ, कलमा गो मुसलमान गुनाह करता है ना, अल्लाह ने फैसला तो किया हुआ इसको जन्नत देनी है, लेकिन अल्लाह उसको फिर या तो दुनिया में बीमारियों तकलीफ़ों परेशानियों में डालता है, पाक कर रहा होता है क्योंकि इसको मैंने बचाना ये बच नहीं रहा, फिर नज़ा की सख्तियों में डालता है, और फिर उसके बाद अल्लाह ताला उसको कब्र के अज़ाब से पाक करेगा, और बिल आखिर कुछ तो ऐसे हैं कि जहन्नुम के ऊपर डुबकियां देकर उनको निकाला जाएगा पुल सरात के ऊपर से। तो ये शॉर्टकट है। मुझे आपको क्यों मिनिमम पे रहना है, क्या आपने ज़िंदगी के बाकी कामों में हर चीज़ में शॉर्ट मिनिमम रखा हुआ? हम तो कहते हैं खूब से खूब तरक्की तलाश। तो फिर शिफात तो उन लोगों की सोच का काम है कि जिसने कहा कि दूसरे के अमल मेरे काम आ जाएंगे। तो अल्लाह के नबी की इन बातों से ये बात समझ आ जाती है कि वसीला ईमान और नेक अमाल का वसीला है, जो क़यामत के रोज़ रसूलुल्लाह की शिफात और बिलाखिर निजात का ज़रिया बनेगा। अब आप देखिए कि यहाँ तक हमने जनरल बात की है, अब आगे इस्लाम में जो शिफात का तसव्वुर है, ये सबसे इम्पॉर्टेंट टॉपिक है। बाकायदा चैप्टर वाइज शुरू होने से पहले असल में आपको था कि हम अभी दिबाचा पढ़ रहे हैं, ये सारा मैं आपको अपने लफ्ज़ों में भी दे सकती थी और आप ज़्यादा इंजॉय करते, आपको याद ही नहीं रहता वक्त किधर गया, लेकिन चूंकि आपके हाथ में बुक है, इल्म की महफिल और आम दर्स में बहुत फ़र्क है। आप कहीं बाहर दर्स सुनेंगे आपको कुछ और फीलिंग आएंगी, बट चूंकि इल्म की महफिल में आपको क्लास को साथ बुक को देखना पढ़ना लिखना ये थोड़ा सा बोरिंग हो जाता है, लेकिन इसके असरात ऐसे हैं जैसे पत्थर पर लकीर लगती है। ठीक है, तो ये चीज़ें मैं अमूमन बुक्स पढ़ाते हुए खुद बताती हूँ, लेकिन जब वो कोई पब्लिक ऑडियंस में बात हो, लेकिन चूंकि आप लोग क्लास के लोग हैं और मेरा दिल करता है कि हम जो बात करें उसको हम फिगर एंड फैक्ट्स के साथ करें, आपको मुतासिर करना मुराद नहीं है, आपको मजबूत इल्म देना है। तो अब ये एक आखिरी टॉपिक है, इसके बाद इंशाल्लाह बकायदा फिर हम टॉपिक पर, जैसे हमने कल इंट्रो में लिया था कि शिफात का इस्लामी तसव्वुर क्या है, आइए उसको पढ़ते हैं। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम दुनिया में भी सैयदुल अंबिया हैं, और सैयद किसको कहते हैं, सरदार, लीडर, सैयदुल अंबिया हैं और आखरत में भी सैयदुल अंबिया होंगे, यानी आपको दुनिया में भी अल्लाह ने सरदारी दी और आखरत में भी इंशाल्लाह। क़यामत के रोज़ शिफात की इब्तिदा आपसे होगी। अब देखिए ये छोटे छोटे जुमले ना, इसको 1-2 लिख लिया करें। अब इस तरह बुक को डिक्टेट करते हैं ना जब, हम तो इसमें लिखने का इतना वक्त नहीं होता, तो करें क्या, नंबर एक, जैसे अब मैं आपकी जगह बैठी लिख रही होती, सुन रही होती, नंबर वन छोटा सा ये ए डालती, और क्या नबी सल्लम दुनिया में भी सरदार थे, आखरत में भी होंगे। नंबर टू मैं लिखती, क़यामत के दिन शिफात की इब्तिदा आपसे होगी। ठीक है, कल आपको सुनाई थी हदीस के कैसे लोग नबी सल्लम तक पहुँचेंगे सिर्फ इस सांस में कि हिसाब शुरू हो जाए, हिसाब नहीं शुरू हो रहा। ठीक है, तो पहली चीज़ आप अल्लाह ताला से हिसाब शुरू करने की रिक्वेस्ट करेंगे। शिफात के सही इस्लामी अकीदे की जितनी वजाहत आपकी बयान करदा इस हदीस से होती है, इतनी किसी और तरीके से मुमकिन ही नहीं। लिहाजा हम अल्लाह के नबी की हदीस ही को पढ़ लेते हैं। अब आप इसको बिल्कुल इमेजिनेशन में वहाँ लेकर चलें जहाँ ये सब कुछ हो रहा है, और वहाँ खड़े होकर अल्लाह ताला आपको ये बात सुझा रहे हैं, और वो क्या है कि अल्लाह के नबी खड़े हैं और मैदाने हशर में मौजूद लोगों को किस तरीके से, यानी आप जिसको ये कह सकते हैं कि मंजिल कशी है, किस चीज़ की, जो कि आपके मेरे साथ क़यामत के दिन होने वाला है। हज़रत अबू हुरैरा की रिवायत, रसूलुल्लाह ने फरमाया, क़यामत के रोज़ अल्लाह ताला अगले और पिछले तमाम इंसानों को एक हमवार मैदान में जमा फरमाएगा, जहाँ पुकारने वाला इन्हें आसानी से पुकार सकेगा और देखने वाला आसानी से देख सकेगा। सूरज करीब आ जाएगा जिसकी वजह से परेशानी और तकलीफ़ नाकाबिले बर्दाश्त होगी। ज़रा यहाँ की जून जुलाई की गर्मी की दोपहर याद करें, और अभी सूरज कितना दूर है, वहाँ कितना होगा, बिल्कुल करीब। ऐसे लगता है बात जगह कि एक गज का फासला है, यानी जितना भी होगा लेकिन इससे बहुत करीब होगा, और गर्मी नाकाबले बर्दाश्त होगी। लोग आपस में कहेंगे, देखो कैसा सख्त वक्त आ पहुँचा, कोई ऐसा आदमी तलाश करो जो तुम्हारे रब के हजूर सिफारिश कर सके ताकि हिसाब किताब शुरू हो। बाहमी मशवरे के बाद लोग कहेंगे कि हमें हज़रत आदम के पास जाना चाहिए। लोग हज़रत आदम के पास आएंगे और अर्ज़ करेंगे, आप अबुल बशर हैं, अल्लाह ने आपको अपने हाथ से बनाया और आप में अपनी रूह फूंकी, फरिश्तों को हुक्म दिया और उन्होंने आपको सजदा किया, आज आप अपने रब के हजूर हमारी सिफारिश करें, आप देख रहे हैं कि हम किस सख्त मुसीबत में फंसे हुए हैं। हज़रत आदम अलैहिस्सलाम कहेंगे, आज मेरा रब इस कदर गुस्से में है कि इससे पहले कभी ना था ना इसके बाद होगा। देखिए इस जुमले को दिल पे लिख ले, अर रहमान, अर रहीम, अर हमर राहिमीन, जूर रहमा। इतनी बड़ी हस्ती भी उस दिन इस किस्म के रवैये का इजहार कर रही होगी कि लोग कहेंगे कि अल्लाह बड़े गुस्से में है। और आपको ये पता है कि जिसको गुस्सा कम आए, जब वो गुस्से में आए तो वो वक्त बड़ा नाजुक होता है, तो आदम अलैहिस्सलाम जुर्रत नहीं कर पा रहे, कहेंगे मुझे अल्लाह ताला ने जन्नत में दरख्त के करीब जाने से मना किया था लेकिन मैं नाफरमानी कर बैठा, जिस वजह से मुझे अपनी जान की फिक्र है, या अल्लाह मुझे माफ़ फरमा, या अल्लाह मुझे माफ़ फरमा, तुम लोग किसी और के पास जाओ, नूह के पास चले जाओ। लोग हजरत नूह के पास आएंगे और अर्ज़ करेंगे, ऐ नूह, आप अहले ज़मीन की तरफ सबसे पहले रसूल थे, अल्लाह ने आपको कुरान मजीद में अब्दन शकूरा, यानी शुक्र गुज़ार बंदा कहा है, अपने रब के हजूर हमारी सिफारिश कर दें, आप देख रहे हैं कि हमारी क्या हालत हो रही है। हजरत नूह कहेंगे, आज मेरा रब इतने गुस्से में है कि इससे पहले कभी न था और न इसके बाद कभी होगा, मैंने दुनिया में अपनी कौम के लिए बददुआ की और वो हलाक हो गई, इसलिए आज मुझे अपनी जान की फिक्र है, या अल्लाह मुझे माफ़ फरमा, या अल्लाह मुझे माफ़ फरमा, तुम लोग मेरे अलावा किसी और के पास चले जाओ, हज़रत इब्राहीम अलैहिस्सलाम के पास चले जाओ। लोग हज़रत इब्राहीम अलैहिस्सलाम के पास आएंगे और अर्ज़ करेंगे, ए इब्राहीम अलैहिस्सलाम, आप अल्लाह के नबी और उसके खलील हैं, आप रब के हजूर हमारी सिफारिश कर दीजिए, आप देख रहे हैं कि हम किस हाल को पहुंच चुके हैं, حضرت ابراہیم علیہ السلام کہیں گے، آج میرا رب اس قدر غصے میں ہے کہ نہ اس سے پہلے کبھی اس قدر غصے میں آیا اور نہ اس کے بعد آئے گا۔ دنیا میں میں نے 3 جھوٹ بولے تھے جن کی وجہ سے مجھے اپنی جان کی فکر ہے، اللہ تعالیٰ اس پر پکڑ نہ لے۔ یا اللہ مجھے بچانا، یا اللہ مجھے بچانا، میرے علاوہ تم کسی اور کے پاس جاؤ، موسیٰ کے پاس جاؤ، شاید وہ تمہاری سفارش کر سکیں۔ لوگ حضرت موسیٰ کے پاس آئیں گے اور عرض کریں گے، اے موسیٰ، آپ اللہ کے رسول ہیں، اللہ نے اپنی رسالت سے آپ کو فضیلت عطا فرمائی، آپ سے ہم کلام ہو کر سارے لوگوں پر فضیلت دی، آپ اپنے رب کے حضور ہماری سفارش کر دیجئے، آپ دیکھ ہی رہے ہیں کہ ہماری حالت کیا ہو رہی ہے۔ حضرت موسیٰ علیہ السلام کہیں گے، آج میرا رب اس قدر غصے میں ہے کہ نہ اس سے پہلے اتنے غصے میں آیا، نہ اس کے بعد کبھی اتنے غصے میں آئے گا۔ دنیا میں میں نے ایک آدمی کو قتل کر دیا تھا جسے قتل کرنے کا مجھے حکم نہ تھا، جس کی وجہ سے مجھے اپنی جان کی فکر ہے، یا اللہ مجھے بچانا، یا اللہ مجھے بچانا۔ تم لوگ میرے علاوہ کسی اور کے پاس جاؤ، حضرت عیسیٰ کے پاس چلے جاؤ۔ چنانچہ لوگ حضرت عیسیٰ علیہ السلام کے پاس آئیں گے اور عرض کریں گے، عیسیٰ، آپ اللہ کے رسول ہیں، اس کا فرمان ہے جو اس نے مریم کی طرف القاء کیا اور اللہ کی روح ہیں، آپ نے بچپن کی عمر میں گود میں رہ کر لوگوں سے باتیں کی، آج ہمارے لیے اللہ کے حضور سفارش کر دیجئے، آپ دیکھ ہی رہے ہیں کہ ہماری کیا حالت ہو رہی ہے۔ امیجن کریں کہ وہ وقت جب اتنے بڑے بڑے نبی جنہوں نے اتنی بڑی بڑی نیکیاں کی، جنہوں نے کئی کئی سال اللہ کے رستوں میں لگا دیے، وہ یہ کام پر ہیں، اور وہ گناہ جو معاف ہیں، اللہ نے جن کو دنیا میں معاف کر دیا، ان کے اوپر وہ اتنا ڈر رہے ہیں، تو میرا آپ کا کیا ہوگا؟ پھر آپ اور میں اس وقت کس حالت میں ہوں گے، اس کو محسوس کرنے کی بات ہے۔ حضرت عیسیٰ جواب دیں گے، آج میرا رب اس قدر غصے میں ہے کہ نہ اس سے پہلے کبھی غصے میں آیا، نہ اس کے بعد کبھی غصے میں آئے گا، آپ نے کسی گناہ کا ذکر نہیں فرمایا۔ جواب میں حضرت عیسیٰ نفسی 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 کہیں گے اور فرمائیں گے، میرے علاوہ کسی دوسرے کے پاس جاؤ، حضرت محمد صلی اللہ علیہ وسلم کے پاس جاؤ۔ چنانچہ لوگ حضرت محمد صلی اللہ علیہ وسلم کے پاس حاضر ہوں گے اور عرض کریں گے، اے محمد صلی اللہ علیہ وسلم، آپ اللہ کے رسول اور خاتم الانبیاء ہیں، اللہ تعالیٰ نے آپ کے اگلے اور پچھلے سارے گناہ معاف فرما دیے ہیں، اپنے رب کے حضور ہمارے لیے سفارش فرما دیجئے، آپ دیکھ ہی رہے ہیں کہ ہماری کیا حالت ہو رہی ہے۔ چنانچہ میں میدان حشر سے چلوں گا اور عرش کے نیچے پہنچ کر اپنے رب عز و جل کے حضور سجدے میں گر پڑوں گا۔ اس وقت اللہ تعالیٰ اپنی حمد و ثناء کے وہ کلمے میرے دل میں ڈال دیں گے جو اس سے پہلے اللہ نے کسی کو نہیں بتائے۔ پھر ارشاد ہوگا، اے محمد صلی اللہ علیہ وسلم، اپنا سر اٹھائیں اور سوال کریں، آپ کو عطا کیا جائے گا، سفارش کریں اور آپ کی سفارش سنی جائے گی، میں اللہ تعالیٰ سے سفارش کروں گا اور میرے لیے خط مقرر کر دی جائے گی، میں اتنے آدمیوں کو جہنم سے نکالوں گا اور جنت میں داخل کروں گا، دوبارہ پھر اللہ تعالیٰ کی بارگاہ میں حاضر ہو کر سجدے میں گر پڑوں گا، پھر اس وقت تک سجدے میں پڑا رہوں گا جب تک اللہ چاہے گا۔ پھر کہا جائے گا، اے محمد صلی اللہ علیہ وسلم، سر اٹھاؤ، بات کہو، سنی جائے گی، سوال کرو، دیے جاؤ گے، سفارش کرو، قبول کی جائے گی، چنانچہ میرے لیے ایک حد مقرر کر دی جائے گی، میں اس کے مطابق لوگوں کو جہنم سے نکالوں گا اور جنت میں لے جاؤں گا۔ اسی طرح 3-4 بار ہوگا۔ راوی کہتا ہے کہ مجھے یاد نہیں تیسری یا چوتھی بار سفارش کے بعد رسول اللہ فرمائیں گے، یا اللہ، اب تو جہنم میں کوئی بھی مواحد، اور مواحد کون ہے؟ عہد کرنے والا، کلمہ توحید کی گواہی دینے والا، باقی نہیں رہا سوائے ان لوگوں کے جنہیں قرآن نے روک رکھا ہے، یعنی جنہیں قرآن کے حکم کے مطابق ہمیشہ ہمیشہ جہنم میں رہنا ہے، بخاری اور مسلم کی روایت۔ تو آپ دیکھیں اس طویل روایت سے جو باتیں معلوم ہوتی ہیں وہ کیا ہیں؟ نمبر ایک، قیامت کے دن اللہ تعالیٰ غضبناک ہوں گے، اتنے کہ جلیل القدر اور اولو العزم انبیاء کرام میں سے بھی کسی کو اللہ کے حضور سفارش کرنے کی جرت نہیں ہوگی، سارے کے سارے انبیاء کرام اللہ کی پکڑ اور گرفت سے اس قدر خوف زدہ اور لرس رہے ہوں گے کہ اپنی جان کی امان طلب کر رہے ہوں گے۔ سوچئے، جہاں انبیاء کا یہ حال ہوگا، پھر وہاں امت کے عام لوگ اور شہید اور صالح لوگ، ان کا کیا حال ہوگا؟ اور یہ بھی سوچ لیجئے کہ پھر گناہ گاروں کا کیا حال ہوگا۔ गुनाहगार जो होता है ना उसको गुनाह का एक असर नजर आ रहा होता है। वो आज दुनिया में भी कई लोग कहते हैं हम तो जहन्नुमी हैं जी, आपने कहा चलो जी आगे तो कुछ मिलना नहीं, इधर मौज कर ले, ये और शैतान का हर्ब है। बात समझ रहे? यानी शैतान जब किसी को गुनाहों में मुलव्वस करता है ना, तो फिर ये नहीं कहता तौबा कर लो, क्या कहते तुम तो हो ही गुनाहगार और गुनाह कर लो। ये ऐसे है जैसे कोई के बीमार तो हो ही गए तो अब और बदपरहेजी कर ले, कोई दुनिया में ऐसे तो नहीं करता, चलो अब मरना तो है फिर खा पी के मरे। शैतान दुनिया में इंसान को ऐसे काम करवाता है कि जिससे वो जो एक कोई नेकी का काम करना भी चाहता था ना वो भी ना करे। तो यही बात यहाँ हमें समझ आई कि जब उनका हाल है ऐसा तो फिर दूसरों का क्या होगा, ये सबके सोचने की बात है। फिर दूसरी बात देखिए कि इसके अंदर जो हमारे लिए बहुत ही ज़्यादा अहम है वो क्या है, जहाँ अम्बिया का ये हाल हो रहा है कि वो एक छोटी सी सिफारिश करने के लिए आगे नहीं आ रहे, तो क्या वहाँ कोई एक बुज़ुर्ग, अब इन्होंने मिसाल दी है कि ऐसे आलम में अगर कोई ये समझे कि शेख अब्दुल कादर जिलानी आगे बढ़कर मेरी सिफारिश करेंगे। आप सोचिए, देखिए यहाँ मैं आपको छोटा सा नेक लोगों का कॉन्सेप्ट भी समझाना चाहूँगी, क्योंकि उसको समझे बगैर आपके मेरे लिए ये मौजू समझना मुमकिन नहीं है। ठीक है, मिसाल है कि शेख अब्दुल कादर जिलानी, अब ये कौन थे? अल्लाह के नेक बंदे थे, बहुत नेक थे। आप कभी इनकी ज़िंदगी के हालात पढ़ लें, अगर आप वाकई सीरत पढ़ चुके, सहाबा के हालात पढ़ चुके, या जिनको भी अल्लाह ताला ने इस दुनिया में इन चीज़ों के करने का मौका दिया था, आप अगर इनकी ज़िंदगियों को पढ़ के देखें ना तो आपको समझ आएगी कि ये अपने दौर के रिवाइवल ऑफ रिलीजन थे। जब भी दुनिया में लोगों पर दीन के नाम पर जवाल आता है, जैसे इस वक्त भी उम्मत इसी से गुजर रही है, आज के दौर के दीन वालों की कदर कल बहुत होगी, आज नहीं है। आज तो लोग उनकी बात को एक बोझ समझते हैं ना, वो सोचते हैं कि ये तो और हमारे रंग में भंग डाल रहे हैं। लेकिन बहरहाल अब होगा क्या कि जब ये लोग ऐसे हैं, जैसे अब्दुल कादर जिलानी के बारे में गालिबन और एक और बुजुर्ग के बारे में मैं एक जगह पढ़ रही थी कि जब दीन इलाही के नाम पर बादशाह अकबर ने एक नया दीन घड़ा, दीन इलाही कहता था और अपने आप को वो खुदाई का दावेदार और कुछ बहुत कुछ था उसमें, तो उस वक़्त अल्लाह ने इन दो में से किसी एक बुज़ुर्ग को भेजा था और इन्होंने दुनिया में तौहीद का प्रचार किया था। अब हुआ क्या कि इन्होंने अपने दौर में नेकी की, अल्लाह का वादा है कि जो नेकी करेगा उसको दुनिया में भी मिलेगा आखिरत में भी मिलेगा। ये आज जो लोग अब्दुल कादर जिलानी साहब के नाम पर इतनी अकीदतमंदी का इजहार करते हैं ना, इनके साथ अल्लाह का वो वादा पूरा हुआ कि वाद अल्लाहुल्लज़ीना आमनू लयस्तखलिफन्नकुम फिल अर्दी, कि तुम्हें मैं दुनिया में गलबा दूंगा। जैसे आप चले चार आइमा कराम की बात कर लें, इमाम अबू हनीफा रहमहुल्ला, इमाम मालिक रहमहुल्ला, इमाम अहमद बिन हम्बल, इमाम मालिक, ये अपने दौर के नेक लोग थे, आलिम थे, इन्होंने दीन की खिदमत की। अल्लाह ताला इनको इनके बाद भी उन खिदमतों का रिवॉर्ड क्या देता है कि आज लोगों के दिलों में इनकी मोहब्बत है। उनका मामला अल्लाह से बिगड़ा हुआ नहीं, बिगड़ता लोगों का है। अब इन चार आइमा को पीछे कर दें, अब्दुल कादर जिलानी साहब की बात देख लीजिए, ये लिखते हैं कि क्या आप सोच सकते हैं कि शेख अब्दुल कादर जिलानी आगे बढ़कर मेरी सिफारिश करेंगे, या मोइनुद्दीन चिश्ती मेरी मदद को आएंगे, या ख्वाजा गरीब नवाज मुझे अल्लाह की पकड़ से बचा लेंगे, या सैयद अली हजवेरी मेरी दाद रसी करेंगे। तो इसकी मिसाल बिल्कुल ऐसी ही है जैसे किसी हक में आला का कोई अदना सा मुलाजिम अपने हाकिम के खौफ से थर थर कांप रहा हो और इसे अपनी जान के लाले पड़े हों, और कोई हाजतमंद आकर इस अदना मुलाजिम के आगे हाथ बांध कर खड़ा हो जाए कि हजूर आप ही हक में आला के सामने मेरे सिफारशी हैं, आप ही मेरे हिमायती और मददगार हैं। गौर फरमाइए कि ऐसी सूरत हाल में वो अदना मुलाजिम वाकई इस हाजतमंद का सिफारशी बन जाएगा या इसकी कुछ हिमायत कर सकेगा। जाहिर ऐसा करना तो इस मुलाजिम के बस में नहीं होगा, अलबत्ता इसे हाजतमंद अपनी नाकामी और नामुरादी का पूरा पूरा बंदोबस्त कर लेगा। देखिए शायद आपको वहाँ बात मुश्किल लगी, अपने घर से समझें। सिंपल सी मिसाल है, अगर गुस्से वाला शोहर है और बीवी पे किसी बात पे नाजायज़ पाबंदी लगा रहा है, वो ड्राइवर जो बाहर खड़ा है जिसको आप खुद दिन में 10 दफ़ा ऊंची नीची बात कह के बुलाते हैं, आप उसके पास जाकर कह दें साहब से सिफारिश कर दो मेरी, तो वो ड्राइवर की जुरत होगी जो पहले ही काम पर है कि ये तो साहब गुस्से में इतने हैं कि बेगम से नाराज़ हैं, तो क्या वो मेरी बात मानेंगे? कई दफ़ा ऐसा नहीं हुआ कि बाप को बच्चे पे गुस्सा आता है और माँ बीच में पड़ती है कि मैं इसको बचाऊँ, तो माँ को भी हाथ पड़ जाता है कि तुम बीच में ना आना मेरी बात के। देखिए सिफारिश को समझिए, ये खेल नहीं है, ये मजाक नहीं है, ये दुनिया की कोई करप्ट अदालत नहीं है कि जिसने जिधर से पर्ची भेज दी, जिसने जिधर से मर्जी को नोटों की गड्डियां पकड़ा दी, खुदा ना खास्ता अल्लाह के दरबार में ये कुछ नहीं होने वाला कि अल्लाह कुछ और चाहे, कोई और कुछ चाहे। नबी कांप रहे हैं, इतनी बड़ी बात। और मैं सोचती हूँ जब पढ़ती हूँ, और सारे ही नबियों से ख्याल आता है जो आता है, लेकिन जो मुझे हज़रत नूह के बारे में पढ़ के खौफ आता है, 950 साल, 950 ईयर्स। हमें तो अभी 50 ईयर भी नहीं हुए, अभी हमें तो 25 ईयर भी नहीं हुए होंगे। हमारी क्या ज़िंदगी और हमारी क्या दीन की काविशें हैं। हम इस पर बाज़ दफ़ा मान करते हैं जी बड़े नेक हो गए, अब तो अल्लाह ने हमारी हर बात मानी है। और लोग जो सर पे चढ़ाते हैं, जो लोग बंदे को बातें कर कर के हवा भरते हैं ना, आप तो जी बड़े नेक हैं जी, आप तो वैसे हैं, भी किसको पता है। तो वो वहाँ काँप रहे हैं तो दूसरों की क्या बात हो गई। इसको अरबी में हदीसों में हदीस शिफात भी कहते हैं, ठीक है। तो किसी का चारा नहीं है, वहाँ अब्दुल कादर जिलानी रहमहुल्ला हो, वो फलां फलां बुजुर्ग हों, वो किसी नबी से आगे नहीं है, ये तो आप मानते हैं ना। किसी सहाबी से भी वो आगे नहीं है, किसी ताबई से भी वो आगे नहीं है, वो किसी इमाम से भी आगे नहीं है। ये आम लोगों में से चंद नेक लोग थे, अल्लाह ने उनको इज्जत दी, आप अब्दुल कादर जिलानी की तरह नेक बन जाए, मवाहिद बन जाए। ये करने में वो कहते हैं ना कि लगती है मेहनत सी, ज़्यादा मेहनत लगती है। उन्होंने कहा उनका पल्लू पकड़ लो, और यहाँ जहन में अल्लाह ने बात डाल दी है, जिन्होंने कुरान में सूरह आले इमरान पढ़ी है उनको एक पॉइंट भी दे सकती हूँ, हज़रत ज़करिया और हज़रत मरियम का पढ़िए सूरह आले इमरान। जब गए, जब हज़रत ज़करिया मरियम के पास गए तो क्या देखा, बिन मौसम के फल देखे। ये तेरे लिए कहाँ से आ गए, मरियम ने कहा हाजा मिनिल्लाह, अल्लाह की तरफ से, और वो बेहतरीन रिस्क देने वाला। उस वक्त ज़करिया अलैहिस्सलाम को क्या कहना चाहिए था, आज बहुत सारे लोगों के अकीदे के मुताबिक, मरियम मेरे लिए भी मांग दो ना, तू बड़ी पहुंची हुई है, देखना तेरे पास तो बिन मौसम के फल है। चले, मरियम से भी नहीं मांगा क्योंकि वह नबी थे। तो दूसरा जुमला, जब वो खुद अल्लाह के सामने खड़े हुए तो कहते ना, या रब्बे मरियम, ए अल्लाह मरियम के वसीले से तू मुझे भी औलाद दे दे, क्योंकि तू उसको बिन मौसम के फल देता है सर। रब्बी हबली मिल्लदुन का ज़ुर्रियतन तय्यिबतन इन्नका समीउद दुआ। दुआओं के साथ जो अकीदा खुलता है ना, वो इसके बगैर नहीं खुलता, ठीक है। तो वो उनका पल्लू नहीं पकड़ सके। तीसरी मिसाल जो फिर इसके साथ अल्लाह ने दिल में डाली, आप और मैं दिन में कम अज़ कम 17 बार कहते हैं, इहदिनस सिरातल मुस्तकीम सिरातल्लज़ीना अनअमता अलैहिम, रास्ता उन लोगों का जिन पर तूने इनाम किए। रास्ता मांगा है, पाथ वे लाइफ स्टाइल, तरीका ज़िंदगी उनका जो इनाम वाले थे। हम होते तो सिरात की जगह क्या कहते, इहदिनल्लज़ीना अनअमता अलैहिम, हमें वो लोग बता किधर हैं जाएं, हम उनके पल्लू पकड़ें, उनके घुटने दबाएं, उनकी जूतियाँ सीधी करें। ये शॉर्टकट है, और इसको सुनने के लिए कोई तैयार ही नहीं है, क्योंकि झूठी अकीदतों के नाम पे। और आज वो बुज़ुर्ग दुनिया में आ जाएं जिनके वसीले और जिनकी उम्मीदें लगाई ना, तो वो इनसे बात ना करें, इनके करतूतों की वजह से, इनके हाल हुलिये को देख कर वो इनसे नज़र ना मिलाएं, इनके घर का खाना ना खाएं कि आपके खाने में अमेज़िश हराम की। लेकिन हम उन्हीं का नाम लेकर अपने आप को मुतमईन करते हैं।